नेपालकै सर्वोत्कृष्ट सामुदायिक रेडियो विजय एफएम 101.6 इन्टरनेट अनलाइनमा www.bizyfm.org.np र 101.6 विजय एफएम नामको आधिकारिक फेसबुक पेज मार्फत संसारभर एकैसाथ प्रसारण भइरहेको साँझ 7 बजेको विजय खबरमा प्रेम छेत्रीको नमस्कार। शुरूआतमा प्रमुख खबरका मुख्य शीर्षकहरू। नेपालमा कोरोना संक्रमितको संख्या 8605 पुग्यो। आज 331 जनामा संक्रमण। नवलपुरमा संक्रमितको संख्या बढ्दो। आज एकै दिन थपिए 32 संक्रमित। पोखराको प्रयोगशालाले थिग्न नसकेपछि भरतपुरबाट कोरोना परीक्षण। राप्ती नगरपालिकाले सार्वजनिक गरे कोरोना नियन्त्रणमा भएको खर्च विवरण। खैरानीको नीति तथा कार्यक्रम सार्वजनिक। जनक मावि व्यवस्थापन समिति गठन। अध्यक्षमा नवराज कणेल। पहिलो बैठकमा नै महत्वपूर्ण निर्णय। पश्चिम नवलप्रासीको कारागार सुरक्षामा नेपाली सेना। र नवलपुरमा गण्डकी प्रदेश मार्फत सड़क निर्माणका 32 योजना सञ्चालनमा। भरतपुर मेगौली सड़क वैकल्पिक सहायक राजमार्ग। नारायण नदीमा पानीको बहाव बढ़्यो।
गैंडाकोट नगरपालिका वडा नम्बर 14 देखि 17 सम्मको सूचना। विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस प्रकोपको रूपमा भित्रिन नदिन सबै सचेत रहन र नेपाल सरकारले घोषणा गरेको लकडाउनको पालना गरी सुरक्षित रहन सम्पूर्ण गैंडाकोट 14, 15, 16 र 17 वडावासीमा हार्दिक अनुरोध गर्दछौ। साथै समय समयमा साबुन पानीले हात धुने, पसलमा किनमेलमा जाँदा सामाजिक दूरी कायम गर्ने, सरसफाईमा ध्यान दिन आग्रह गर्दछौ। कोरोना भाइरसका लक्षण देखिएमा अथवा कुनै समस्या भएमा संयुक्त वडा कार्यालय अमरापुरीको कार्यालयमा सम्पर्क राख्नु हुन हार्दिक अनुरोध गर्दछौ। गैंडाकोट नगरपालिका वडा नम्बर 14 देखि 17 सम्मको संयुक्त वडा कार्यालय।
गैंडाकोट नगरपालिका वार्ड नम्बर 11 को सूचना। विश्वव्यापी महामारीको रूपमा फैलिरहेको कोरोना भाइरसको प्रकोपको रूपमा भित्रिन नदिन सबै सचेत रहन र नेपाल सरकारले घोषणा गरेको लकडाउनको पालना गरी सुरक्षित रहन सम्पूर्ण वडावासीमा हार्दिक अनुरोध गर्दछौ। वडामा रहेका होटल तथा मदिरा पसल अनिवार्य बन्द गर्नुहुन हार्दिक अनुरोध गर्दछौ। कुनै समस्या भएमा वडा कार्यालयमा सम्पर्क गर्नुहोला। वडा अध्यक्ष गोविन्द प्रसाद सुवेदी 98450 43600। गैंडाकोट नगरपालिका वार्ड नम्बर 11 को कार्यालय।
विजय खबरमा अब खबर विस्तारमा। नेपालमा कोरोना संक्रमितको संख्या 8605 पुगेको छ। पछिल्लो 24 घण्टामा थप 331 जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलन मार्फत सो जानकारी गराउनु भएको हो। 49 महिला र 282 पुरूष गरी पछिल्लो 24 घण्टामा 331 जनामा संक्रमण देखिएको उहाँले बताउनुभयो।
49 महिला र 282 पुरूष गरी जम्मा 331 जना संक्रमित भेटिनु भएको छ र हालसम्म संक्रमितहरूको संख्या 8605 पुगेको छ। त्यसमध्ये महिला 756 जना र पुरूष 7849 जना हुनुहुन्छ।
त्यस्तै पछिल्लो 24 घण्टामा 176 जना कोरोना संक्रमण मुक्त भएर डिस्चार्ज भएका छन्। यो सँगै डिस्चार्ज हुनेको कुल संख्या 1578 रहेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बताउनुभयो। 74 जिल्लामा कोरोना संक्रमण देखिएको उहाँको भनाइ छ। उहाँले पछिल्लो 24 घण्टामा कोरोनाका कारण कुनै पनि व्यक्तिको ज्यान नगएको समेत बताउनुभयो।
संक्रमित जिल्लाको संख्या जम्मा 74 पुगेको छ र आज 24 घण्टामा कुनै पनि मृत्यु भएको छैन।
नेपालमा पछिल्लो समय परीक्षण बढ़ाइएको उहाँको भनाइ छ। अहिलेसम्म 1,69,125 जनाको पीसीआर विधि मार्फत र 2,52,300 जनाको आरडीटी विधि मार्फत कोरोना परीक्षण भएको उहाँले बताउनुभयो।
हालसम्म आरटीपीसीआर 1,69,165 र टोटल आरडीटी 2,52,300 भएको छ। क्वारेन्टिनमा बसेका व्यक्तिहरू जम्मा 1,02,245 हुनुहुन्छ र आइसोलेसनमा 7,005 जना रहनु भएको छ।
नवलपुरमा कोरोना संक्रमितहरूको संख्या बढ़दै गएको छ। आज मात्र जिल्लामा 32 संक्रमित थपिएका छन्। बिहान भरतपुरबाट प्राप्त रिपोर्ट अनुसार देवचुलीका दुईजनामा संक्रमण देखिएको छ। 31 नमूनामा दुईमा पोजिटिभ देखिएको हो। मध्यविन्दुको 11 नमूनामा दुई पोजिटिभ रहेको छ। विनय त्रिवेणीको 15 नमूनामा एक पोजिटिभ देखिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख केशव चपागाईले जानकारी दिनुभयो। त्यस्तै काठमाडौँबाट प्राप्त रिपोर्ट अनुसार बौद्धिकालीको 3 नमूनामा एक पोजिटिभ रहेको पाइएको छ। गैंडाकोटको 14 मध्ये 9 नेगेटिभ रहेको छ भने 5 रिपोर्ट आउन बाँकी रहेको उहाँले बताउनुभयो। बिहान पोखरा प्रयोगशालाबाट प्राप्त रिपोर्ट अनुसार मध्यविन्दुमा 5 नेगेटिभ, बुलिङटारमा 11 पोजिटिभ र 5 नेगेटिभ रहेको समेत उहाँले बताउनुभयो। नवलपुर जिल्लाको मध्यविन्दु नगरपालिकामा आज पछिल्लो अपडेट अनुसार 3 महिला सहित 15 कोरोना संक्रमण पुष्टि भएको छ। दिउँसो आएको नतिजामा काठमाडौँमा गरिएको स्वाब परीक्षणमा मध्यविन्दु नगरपालिकाका 3 महिला र 12 पुरूषमा संक्रमण देखिएको मध्यविन्दु नगरपालिकाले जनाएको छ। आज कोरोना संक्रमित पुष्टि हुनेमा मध्यविन्दु नगरपालिका वडा नम्बर 3 16, 21 र 25 वर्षीय महिला, 20 वर्षीय पुरूष र 3 वर्षीय बालक रहेका छन्। वडा नम्बर 4 26 वर्षीय पुरूष, वडा नम्बर 5 40, 18, 26 र 31 वर्षीय पुरूष रहेका छन्। त्यसै गरी वडा नम्बर 7 16 र 19 वर्षीय पुरूष, वडा नम्बर 15 17 र 23 वर्षीय पुरूष रहेको मध्यविन्दु नगरपालिका स्वास्थ्य शाखा प्रमुख माधव प्रसाद पोखरेलले जानकारी दिनुभयो। यी सबै संक्रमित भारतबाट आएका र उनीहरू क्वारेन्टाइनमा बसेका व्यक्तिहरू रहेको जनाइएको छ। अहिलेसम्म मध्यविन्दु नगरपालिकामा 3 महिला, 1 बालक सहित 39 कोरोना संक्रमण देखिएको स्वास्थ्य शाखा प्रमुख पोखरेलले बताउनुभयो। नवलपुर जिल्लामा मात्रै कोरोना भाइरस कोविड-19 कारण संक्रमित हुनेको संख्या 131 पुगेको छ। विश्वभर 87,87,036 कोरोना भाइरस कोविड-19 संक्रमण देखिएको छ, जसमध्ये 4,63,157 ज्यान गुमाएका छन्। संक्रमित मध्ये 46,47,155 उपचारपछि घर फर्किएका छन्। कारागार कार्यालय पश्चिम नवलप्रासीको सुरक्षा जिम्मा नेपाली सेनाले लिएको छ। सीमा क्षेत्रमा कोरोना संक्रमितको संख्या बढ़दै गएको र वडा स्तरमा समेत क्वारेन्टाइनको संख्या बढ़दै गएपछि यसअघि नेपाल प्रहरीलाई दिएको कारागार सुरक्षाको जिम्मेवारी नेपाली सेनालाई दिएको हो। खुल्ला सीमाबाट आउने व्यक्तिहरूको निगरानी र वडा स्तरमा रहेका क्वारेन्टाइनको सुरक्षाका लागि नेपाल प्रहरीलाई परिचालन गर्ने गरी जिल्ला सुरक्षा समितिको बैठकले कारागार सुरक्षाको जिम्मेवारी नेपाली सेनालाई दिएको, कालीध्वज गण परासीलाई दिएको गणका प्रमुख सेनानी समीर कुमार गुरूङले जानकारी दिनुभयो। प्रशासनिक एवं कैदीबन्दीहरूलाई ल्याउने लैजाने कामबाहेक अन्य सुरक्षाको व्यवस्था गर्ने गरी कारागारमा नेपाली सेना पठाइसकिएको प्रमुख सेनानी गुरूङले दिनुभयो। पूर्वी चितवनको राप्ती नगरपालिकाले कोरोना भाइरस संक्रमण नियन्त्रण तथा रोकथाम गर्न हालसम्म 89,43,430 रूपियाँ खर्च गरेको छ। नगर प्रमुख पर्वा बरालले कोरोना 3 महिनामा राहत सहित विभिन्न शीर्षकमा 16 रकम खर्च भएको जानकारी दिनुभयो। उहाँका अनुसार राहतमा 65,31,256, स्वास्थ्य सामग्री खरिदमा 8,96,761, क्वारेन्टाइनमा 2,82,612 रूपियाँ खर्च भएको छ। यस्तै क्वारेन्टाइनमा रहेका व्यक्तिको खाना खाजा खर्चमा 7,49,270, सवारी चालकका लागि 1,22,830, कोरोना बीमा 1,37,420, इन्धन खर्च 41,042 रूपियाँ, एम्बुलेन्स भाडा 35,220 र अन्यमा 1,41,009 रूपियाँ खर्च भएको छ। सो खर्चलाई कार्यपालिका बैठकले समेत अनुमोदन गरेको छ। पोखराको प्रयोगशालाले कोरोना परीक्षण थेग्न नसकेपछि पर्वतमा संकलन गरिएको स्वाबलाई भरतपुर पठाइएको छ। पोखरामा ढिलो हुने भएपछि पर्वतमा संकलन गरिएको स्वाब पनि भरतपुर पठाइएको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर विनोद बिन्दु शर्माले जानकारी दिनुभयो। पोखरा स्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा एउटा र प्रदेश क्षयरोग उपचार केन्द्रमा 2 आरटीपीसीआर मेसिनले अहिले स्वाब परीक्षण गरिरहेका छन्। यसअघि एउटा मात्र पीसीआर मेसिनबाट दैनिक 150 स्वाब परीक्षण गर्ने गरिएकोमा अहिले 3 आरटीपीसीआर मेसिनबाट दैनिक 400 स्वाब परीक्षण गर्न थालिएको छ। सर्वोच्च अदालतले शिक्षा समिति गैंडाकोटको निर्णय सदर गरे लगत्तै आज जनक माध्यमिक विद्यालय गैंडाकोटमा विद्यालय व्यवस्थापन समिति गठन गरिएको छ। गैंडाकोट नगरपालिका वडा नम्बर पाँचका वडा अध्यक्ष नवराज कणेलको अध्यक्षतामा विद्यालय व्यवस्थापन समिति गठन गरिएको हो। नगर शिक्षा समितिले सम्बन्धित वडा अध्यक्ष नै विद्यालय व्यवस्थापन समितिको अध्यक्ष बन्ने गरी परिपत्र गरे अनुसार गठन गरिएको समितिका सदस्यहरूमा विद्यालयका निवर्तमान व्यवस्थापन समिति अध्यक्ष मदन भक्त अधिकारी, निर्वाचित महिला वडा सदस्य पार्वती सापकोटा, समाजसेवी एवं शिक्षा प्रेमीको तर्फबाट महेन्द्र कार्की र सदस्य सचिवमा विद्यालयका प्रधानाध्यापक चुनामणि शर्मा रहनु भएको छ। नवगठित समितिको पहिलो बैठकले केही महत्वपूर्ण निर्णय गरेको छ। नारायणी नदी किनारमा रहेको कुटी जग्गासम्म सहज मार्गका लागि जग्गा खरिद गर्ने निर्णय गरिएको नवगठित विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं वडा अध्यक्ष नवराज कणेलले जानकारी दिनुभयो। त्यस्तै उहाँले सबैलाई धन्यवाद ज्ञापन गर्दै रोटरी क्लबसँगको साझेदारीमा विद्यालयमा शौचालय बनाउने निर्णय गरिएको पनि जानकारी दिनुभयो। उहाँले विद्यालय व्यवस्थापन समितिको अध्यक्ष हुँदा झनै जिम्मेवारी थपिएको महसुस भएको बताउँदै आफ्नो कार्यकालमा विद्यालयको शैक्षिक एवं भौतिक विकासमा कुनै कसुर बाँकी नराख्ने बताउनुभयो। साथै उहाँले सबैको सहयोगको अपेक्षा गर्दै सबैसँग सहकार्य गरेर अघि बढ़ने समेत बताउनु भएको छ। नवलपरासी पूर्व नवलपुरमा गण्डकी प्रदेश मार्फत सड़क निर्माणका 32 योजना सञ्चालनमा रहेका छन्। पूर्वाधार विकास कार्यालय नवलपुरबाट हाल जिल्लाका विभिन्न स्थानमा 32 सड़क निर्माणका योजना सञ्चालन भइरहेका छन्। सड़क कालोपत्रे स्तरोन्नति नाला निर्माण सहितका योजना सञ्चालनमा रहेको पूर्वाधार विकास कार्यालय नवलपुरका प्रमुख लक्ष्मी प्रसाद भण्डारीले बताउनुभयो। गण्डकी प्रदेशको एक निर्वाचन क्षेत्र एक सड़क अन्तर्गत चारवटा ठूला योजना सञ्चालनमा रहेका छन्। निर्वाचन क्षेत्र नम्बर एकको क अन्तर्गत मुकुन्दपुर आहाले रतनपुर डाँडाझेरी हुँदै बुलिङटार जाने सड़क अन्तर्गत 10 किलोमिटर सड़क निर्माणको काम सञ्चालनमा रहेको छ। दुई वर्षभित्रमा कालोपत्रे गर्ने गरी यो सड़क निर्माणको काम द्रुत गतिमा चलिरहेको छ। यस्तै एकको खमा मुण्डेदेखि किर्तिपुरसम्म 10 किलोमिटर सड़क निर्माण कार्य सञ्चालनमा रहेको छ। दुईको कमा मध्यविन्दु 11 स्थित क्याम्पस चोकदेखि दमार बतासा जलुक हुँदै पाल्पाको निस्ती जोड्ने सड़क अन्तर्गत 9 किलोमिटर कालोपत्रे गर्ने गरी सड़क निर्माणको काम भइरहेको छ। दुईको खमा चोरमारा झ्यालवास बसेने रूचाङ सड़क खण्डमा 6 किलोमिटर सड़क निर्माणको काम सञ्चालनमा रहेको प्रमुख भण्डारीले बताउनुभयो। चारवटै सड़क खण्डमा निर्माणको काम सञ्चालनमा जारी रहेको र दुई वर्षभित्रमा कालोपत्रे गरिने उहाँले बताउनुभयो। चारवटा सड़क निर्माणका योजना सम्पन्न हुँदा 35 किलोमिटर सड़क कालोपत्रे हुनेछ। प्रत्येक निर्वाचन क्षेत्र अन्तर्गत सड़क निर्माणको काम हुँदा स्थानीय समेत खुशी भएका छन्। खैरनी नगरपालिकाले आगामी आर्थिक वर्ष 2077-78 लागि नीति तथा कार्यक्रम ल्याएको छ। आज शुरू भएको सातौं नगरसभामा बोल्दै नगर प्रमुख लालमणि चौधरीले युवाहरूलाई कृषिमा आकर्षित गर्ने गरी कार्यक्रम ल्याइएको जानकारी दिनुभयो। कृषि पेशा गर्न चाहने युवाहरूलाई नगरपालिकाले निर्व्याजी ऋण प्रदान गर्ने नीति लिएको छ। घुम्ती रिफण्ड कोष मार्फत उनीहरूलाई ऋण उपलब्ध गराउने नगर प्रमुख चौधरीले बताउनुभयो। त्यस्तै स्वास्थ्य, शिक्षा, माछा पालन, मौरी पालन, केरा खेती, उद्योग, पर्यटन, वातावरण लगायतलाई समेत नगरपालिकाले क्रमशः प्राथमिकतामा पारेर योजना ल्याएको छ। नीति तथा कार्यक्रममा नगर सदस्यहरूले जिज्ञासा सहित राय पेश गरेका थिए। आजको नगरसभामा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरूषोत्तम शर्माले आर्थिक प्रतिवेदन, लेखा समिति संयोजक टीकाराम तिमिल सिन्हाले लेखा प्रतिवेदन, न्यायिक समिति सदस्य बालकुमार उप्रेतीले सम्बन्धित समितिको प्रतिवेदन पेश गर्नुभएको थियो भने उपप्रमुख सुनिता थपलियाले नगरसभा असार 10 गतेसम्मका लागि स्थगित भएको जानकारी गराउनुभयो। यसैबीच खैरनी नगरपालिकाको परिसरमा निर्माण गरिएको सभाको उद्घाटन गरिएको छ। सवालको नगर प्रमुख लालमणि चौधरी र उपमेयर उपप्रमुख सुनिता थपलियाले संयुक्त रूपमा रिबन काटेर उद्घाटन गर्नुभएको हो। कुल 67,91,000 लागतमा सभाहाल निर्माण गरिएको हो। नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरूषोत्तम शर्माले सो जानकारी दिनुभयो। लगातारको वर्षाका कारण काली गण्डकी नदीको बहाव बढ़ेको छ। हिमालपारीको जिल्ला मुस्ताङ हुँदै म्याग्दी र पर्वत हुँदै बग्ने काली गण्डकीको पानीको सतह आज उच्च बनेको छ। गैरातीदेखि निरन्तरको वर्षासँगै काली गण्डकीको सतह भातै बढेपछि नदी किनारका बस्तीमा बाढ़ीको जोखिम बढ़ेको छ। जोखिममा रहेका गाउँमा पर्वतका जलजला स्थित बारीबेनी, बगरफाँट, लस्ती, खनियाघाट, मालडुङ्गा, अर्मादी, मोदीबेनी तथा जिल्लाको इमिचौर र सेतीबेणी बजार छन्। त्यस्तै पर्वतको छिमेकी जिल्ला बागलुङको जमिनी घाट पनि काली गण्डकीको बहावका कारण जोखिममा परेको छ। यता नारायणी नदीमा पनि पानीको बहाव बढ़ेको छ। यस्तो बेलामा किनारमा नजान पनि सुरक्षा निकायले आग्रह गरेका छन्। जिल्लाको पर्यटकीय गन्तव्य मेगौली जाने सड़क वैकल्पिक सहायक राजमार्ग भएको छ। भरतपुरबाट रामपुर, चनौली, मेगौली हुँदै गोलाघाटसम्म जाने सड़कलाई सरकारले वैकल्पिक सहायक राजमार्ग बनाएको हो। सड़क विभागका महानिर्देशक केशव कुमार शर्माका अनुसार अब उक्त सड़कको स्तरोन्नति र मरमत लगायतका काम सड़क विभाग अन्तर्गत आउनेछ। सड़क विभागले बजेट विनियोजन गरी बहुवर्षीय योजना मार्फत सड़कको काम गर्न यसले सहज बनाउने भएको छ। अनुसार सो सड़कको सबै क्षेत्रमा कम्तीमा 7 मिटर फराकिलो कालोपत्र हुनेछ। आगामी वर्षका लागि 3 करोड़ रूपियाँ बजेट विनियोजन समेत भएको शर्माले जानकारी दिनुभयो। भरतपुर महानगरपालिका एक रामनगरमा रहेको रामनगर माविको नयाँ भवनको शिलान्यास गरिएको छ। 3 कोठे नयाँ भवनको भरतपुर महानगरपालिकाकी प्रमुख रेणु दाहालले शिलान्यास गर्नुभएको हो। भवनसँगै शौचालय, खानेपानी र फर्निचरका लागि समेत बजेट विनियोजन गरिएको छ। भरतपुर महानगरपालिकाभित्रका 104 सामुदायिक विद्यालयको नयाँ भवन निर्माण हुँदैछ। महानगरले आर्थिक वर्ष 76-77 बजेटबाट 104 सामुदायिक विद्यालयमा विभिन्न संरचना निर्माण गर्न लागेको हो। महानगरभित्र 123 सामुदायिक विद्यालय छन्। सामुदायिक विद्यालय को शैक्षिक गुणस्तर वृद्धि गर्नका लागि अपाङ्ग मैत्री सहितको नयाँ भवन निर्माण गर्न लागेको भरतपुर महानगर प्रमुख रेणु दाहालले जानकारी दिनुभयो। भरतपुर महानगरभित्र गुणस्तरीय शिक्षाका लागि सामुदायिक विद्यालयलाई प्रमुख आकर्षणको केन्द्र बनाउन भौतिक संरचनालाई प्राथमिकता दिएको नगर प्रमुख दाहालले बताउनुभयो। चितवनको भरतपुर महानगरपालिका एक रामनगरमा वृक्षारोपण गरिएको छ। भरतपुर महानगरपालिकाकी प्रमुख रेणु दाहालको उपस्थितिमा वृक्षारोपण गरिएको हो। प्रमुख दाहालले रुद्राक्ष र पिपलको बिरूवा रोपेर कार्यक्रमको शुभारम्भ गर्नुभयो। सो अवसरमा बोल्दै प्रमुख दाहालले महानगरलाई सुन्दर, हराभरा र रमणीय बनाउन वृक्षारोपण अभियानलाई निरन्तरता दिएको बताउनुभयो। आज सो क्षेत्रमा विभिन्न जातका 300 बिरूवा रोपिएको छ, जसमा हरो, बरो, रुद्राक्ष, अमिलो, कपूर, पीपल, अमला लगायत छन्। सो अवसरमा नेकपा चितवन क्षेत्र नम्बर 2 संयोजक नारायण अधिकारी, रामनगर बजार व्यवस्थापन समितिका अध्यक्ष तारा कुंवर लगायतको उपस्थिति रहेको थियो। असार 7 गते अर्थात आइतबार भोलि औंसीको दिन आकाशमा खण्डग्रास सूर्यग्रहण लाग्दैछ। सूर्यमा लाग्ने ग्रहण सबै देश अनुसारको समय फरक हुने भए पनि नेपालमा भोलि बिहान 10:50 शुरू हुने देखिन्छ। ग्रहणको मध्य समय मध्याह 12:38 हुनेछ र ग्रहण मोक्ष अर्थात ग्रहण दिउँसो 2:23 सकिनेछ। नेपालमा भोलि लाग्ने खण्डग्रास सूर्यग्रहण 3:33 हुनेछ। ग्रहणको समयमा नकारात्मक विकिरणहरूको प्रवाह बढ़ी हुने भएकाले यस समयलाई सूतक लाग्ने समयको रूपमा मान्ने शास्त्रहरूको प्रमाण छ। भोलि लाग्ने खण्डग्रास सूर्यग्रहणको सूतक आज राति 10:50 नै शुरू हुने भएकाले आज राति 10:50 नै बालक, वृद्ध, बिरामी बाहेकका व्यक्तिलाई भोजन गर्न निषेध गरिएको छ। नेपाली आकाशमा लाग्ने यो ग्रहण 2077 साल भरिको एकमात्र ग्रहण हो। यो वर्ष नेपालबाट अरू कुनै पनि ग्रहण देखिने छैनन्। यो खण्डग्रास सूर्यग्रहण नेपालबाट मात्र नभई विश्वका अन्य देशहरूबाट पनि देख्न सकिन्छ। ज्योतिष शास्त्रमा ग्रहणको समय अशुभ मानिन्छ। ग्रहणको समयमा धेरै कामहरू गर्न निषेध गरिएको छ। ज्योतिषका अनुसार भोलिको ग्रहणको फल मेष, सिंह, कन्या र मकर राशिलाई शुभ र अन्य राशिलाई अशुभ देखिन्छ। मेष राशिलाई श्री प्राप्ति, वृष राशिलाई क्षति, मिथुन राशिलाई घात, कर्कट राशिलाई व्यय, सिंह राशिलाई लाभ, कन्या राशिलाई सुखम, तुला राशिलाई मानस, वृश्चिक राशिलाई कष्ट, धनु राशिलाई स्त्री पीड़ा, मकर राशिलाई सौख्यम, कुम्भ राशिलाई चिन्ता र मीन राशिलाई व्यथा लाग्ने जनाइएको छ। विजय खबरमा खबरको सिलसिला अझै जारी छ, हामीसँगै रहनुहोला।
के तपाईलाई थाहा छ, कोरोना भाइरस रोगका लक्षणहरू नदेखिएका मानिसहरूमा पनि यसको संक्रमण भएको हुन सक्छ?
थाहा छ, त्यसैले त संक्रमण नफैलियोस् भन्नका लागि हामीले सुरक्षाका उपायहरू अपनाउनु पर्दछ। संक्रमण सर्ने मुख्य माध्यम भनेको दुईजना बीचको सम्पर्क भएकोले हामीले एक व्यक्ति र अर्को व्यक्ति बीच कम्तीमा 3 फिट टाढा बस्ने अर्थात् सामाजिक दूरी कायम गर्नुपर्छ।
त्यसका लागि त भिडभाडमा नजाने, अत्यावश्यक अवस्थामा बाहेक घर वासस्थानबाट बाहिर ननिस्कने र अरूलाई पनि जान नदिने गर्नुपर्छ। अनि अरूसँग भेटघाट गर्ने परे कम्तीमा 1 मिटर भन्नाले कम्तीमा 3 फिट टाढा बस्नुपर्छ। आम्ने सामने भएर नबसी सिधा एकैतिर फर्केर वा अङ्ग्रेजीको एल अक्षर आकारमा बस्नुपर्छ, ताकि अरूले खोक्दा वा हाच्छिउ गर्दा अरूको नाक वा मुखमा छिटा पुग्न नसकोस्।
एकदमै सही भन्नुभयो तपाईँले। यो सँगै व्यक्तिगत सरसफाईका नियम पनि पालना गर्नुपर्छ। जस्तै केही कुरा छोएपछि वा बाहिर गएर आएपछि साबुन पानीले मिची मिची हात धुनुपर्छ। हात धुन जुनसुकै साबुन प्रयोग गर्न सकिन्छ। साबुन पानीले हात धुन मिल्ने अवस्था छैन भने अल्कोहलयुक्त सेनिटाइजर हातमा दलेर पनि हातलाई भाइरस मुक्त बनाउन सकिन्छ।
हो, अनि हातले बारम्बार नाक कान वा मुख छुने त गर्दै गर्नुहुन्न। जहाँ पायो त्यही पिचिक पिचिक थुक्न हुन्न। आफू र आफ्नो परिवारलाई बचाउन पनि घरभित्रै बस्नुपर्छ। व्यक्तिगत दूरी र सरसफाईमा ध्यान दिनै पर्छ।
हो, यति कुरामा सावधानी अपनाउन सकियो भने कोरोना भाइरसको संक्रमणबाट बच्न सकिन्छ।
कोरोना भाइरस रोग र यसको संक्रमण बारे अरू जानकारी चाहिएमा पैसा नलाग्ने हटलाइन टेलिफोन नम्बर 1133 वा 1115 फोन गर्न सकिन्छ। कोरोना भाइरसको संक्रमणबाट आफू पनि जोगियौं र अरूलाई पनि संक्रमण सार्नबाट जोगाऊ न आत्यौं। आवश्यक सचेतता र सतर्कता अपनाऊ।
राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र USAID र सुआहारा
भन्छिनामा परिवारकै स्वास्थ्यका लागि।
विजय खबरमा अब बाँकी खबर। वातावरण विकास तथा अनुसन्धान केन्द्र नवलपुरले प्रसिद्ध धार्मिक तीर्थस्थल मौला कालिका मन्दिरको परेवा कुञ्जमा रहेका परेवाहरूलाई चारो हस्तान्तरण गरेको छ। केन्द्रले आज बिहान मन्दिर परिसरमै पुगेर मन्दिरका व्यवस्थापक मोती भण्डारीलाई परेवाको लागि चारो, गहुँ, कोदो र तोरी हस्तान्तरण गरेको हो। संस्थाले सञ्चालन गरेको पशु तथा पंक्षी संरक्षण अभियान कार्यक्रम अन्तर्गत परेवालाई चारो हस्तान्तरण गरिएको वातावरण विकास तथा अनुसन्धान केन्द्रका कार्यक्रम संयोजक कृष्ण कणेलले जानकारी दिनुभयो। सो अवसरमा केन्द्रका अध्यक्ष थानेश्वर चालिसे, उपाध्यक्ष ध्रुव अधिकारी, सामाजिक अभियन्ताहरू नेत्र प्रसाद अधिकारी, तारानाथ अधिकारी, दुर्गाबहादुर पुन, श्रद्धा कार्की, स्नेहा पौडेल, अच्युत राणा, गणेश अधिकारी एवं मन्दिरका पुजारी नरेन्द्र भट्टराई, प्रहरी सहायक निरीक्षक रमेश यादव लगायतका महानुभावहरूको उपस्थित रहेको भूमेश्वर शर्माले जानकारी दिनुभयो। अब केही छोटा खबरहरू। सत्तारूढ़ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाले विदेशबाट विवाह गरेर आउने महिलाले स्थायी बसोबास गरेको 7 वर्षपछि मात्रै अंगीकृत नागरिकता पाउने निर्णय गरेको छ। भारत र चीनबीचको सीमा विवादलाई लिएर नेपालले आफ्नो धारणा सार्वजनिक गरेको छ। शान्तिपूर्ण रूपमा सीमा विवाद हल गर्न भारत र चीनलाई नेपालको सुझाव छ। गुल्मीमा पहिरोले जीप पुर्दा एकजनाको ज्यान गएको छ भने अन्य 2 जना घाइते भएका छन्। बाँके कोहलपुरको शिक्षण अस्पतालमा भर्ना भएकी कोरोना संक्रमित गर्भवती महिलाको आज शल्यक्रिया सफल भएको छ। बंगलादेशको ढाकाबाट 155 नेपाली आज पनि स्वदेश आइपुगेका छन्। कुवेतबाट 150 जना महिला आज स्वदेश फर्किएका छन्। दाङको देउखुरीमा लगातारको वर्षापछि देउखुरी क्षेत्र जलमग्न भएको छ। कोरोना भाइरस नियन्त्रणका लागि सामग्री किन्दा भ्रष्टाचार गरेको आरोपमा जिम्बाब्वेका स्वास्थ्य मन्त्री पक्राउ परेका छन्। र लद्दाखको गलवान उपत्यकामा भारत र चीनको सेनाबीच भएको संघर्षपछि दुवै देशले एकअर्कालाई आरोप लगाउँदै आइरहेका छन्। यिनै खबरहरूसँगै हामी अन्त्यमा आइसकेका छौं। जाँदा जाँदै प्रमुख खबरका मुख्य शीर्षकहरू। नेपालमा कोरोना संक्रमितको संख्या 8605 पुग्यो। आज 331 जनामा संक्रमण। नवलपुरमा संक्रमितको संख्या बढ्दो, आज एकै दिन थपिए 32 संक्रमित। पोखराको प्रयोगशालाले ठेक्न नसकेपछि भरतपुरबाट कोरोना परीक्षण। राप्ती नगरपालिकाले सार्वजनिक गर्यो कोरोना नियन्त्रणमा भएको खर्च विवरण। खैरानीको नीति तथा कार्यक्रम सार्वजनिक। जनकमावि व्यवस्थापन समिति गठन, अध्यक्षमा नवराज कणेल, पहिलो बैठकमा नै महत्वपूर्ण निर्णय। पश्चिम नवलपरासीको कारागार सुरक्षामा नेपाली सेना। र नवलपुरमा गण्डकी प्रदेश मार्फत सड़क निर्माणका 32 योजना सञ्चालनमा। भरतपुर मेगोली सड़क वैकल्पिक सहायक राजमार्ग। नारायणी नदीमा पानीको बहाव बढ्यो। अवस्था नेपालकै सर्वोत्कृष्ट सामुदायिक रेडियो विजय एफएम 101.6 छ। इन्टरनेट अनलाइनमा www.vijayfm.org.np र 101.6 छ विजय एफएम नामको आधिकारिक फेसबुक पेज मार्फत संसारभरकै साथ प्रसारण भइरहेको। साँझ 7 बजेको विजय खबर सकियो। प्राविधिक मित्र गगन गिरीलाई धन्यवाद। प्रेम छेत्री बिदा हुन्छु। नमस्कार।